नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
पार्टी एकताबारे एमाले र माओवादी अध्यक्ष बीच छलफल, एमाले स्थायी समितिको बैठक बालुवा चारमा अझै चल्दै।
परराष्ट्र मन्त्री प्रदीप गेवाली आज चीन जाँदै, बुढी गण्डकी परियोजना बारे कुनै छलफल नहुने मन्त्री गेवालीको भनाई।
दुई नम्बर प्रदेशले मुख्यमन्त्री बेटी बचाऊ बेटी पढाऊ अभियान शुरू गर्ने। चार नम्बर प्रदेश सरकारले यो वर्षलाई कानून तर्जुमा तथा तथ्याङ्क वर्षका रूपमा मनाउने।
अमेरिकाको आतंककारीसँग प्रत्यक्ष सम्बन्ध रहेको इरानको आरोप, सिरियामा गरेको सैन्य कार्यवाहीको जवाब कसरी दिने भन्ने बारेमा रूससँग छलफल।
र पाँचौं उदयपुर गोल्ड कप फुटबल प्रतियोगिता वैशाख 22 गतेदेखि शुरू हुने इन्डियन प्रिमियर लिग आईपीएलमा कोलकाता नाइट राइडर्स र दिल्ली डेयर डेभिल्स खेल्दै।
प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि नजलाउने सम्बन्धी वातावरण विभागको अनुरोध।
ग्रामीण तथा विशेष गरी शहरी क्षेत्रमा प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि बालेर आगो ताप्नुका साथै फोहोरहरू बाल्ने गरिन्छ। यस्ता वस्तुहरू बाल्दा निस्किने धुवामा डाइअक्सिन, फ्युरान जस्ता हानिकारक ग्यास तथा धुवाका अति सूक्ष्म कणहरू हुने हुँदा यसले फोक्सोको क्यान्सर लगायत श्वास प्रश्वास सम्बन्धी गम्भीर रोगहरू लाग्न सक्छन्। तसर्थ आजैदेखि प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि बाल्ने कार्य बन्द गरी वातावरणमा हुने प्रदूषण तथा जनस्वास्थ्यमा पर्ने असर न्यूनीकरण गरौं, वातावरण संरक्षणमा योगदान पुर्याउँ।
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। पार्टी एकताको लागि मुख्य कुरामा सहमति खोज्न एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान भएको छलफल बिना निष्कर्ष सकिएको छ। पछिल्लो 10 दिनदेखि दुई अध्यक्ष बीच भेट नहुँदा पार्टी एकताका महत्वपूर्ण विषयमा सहमति जुट्न सकेको थिएन। प्रचण्ड र ओलीबीच एक्लै एक्लै भएको आजको बैठकले मिल्न नसकेका विषयमा सहमति जुट्ने अपेक्षा गरिए पनि भोलि बिहान 9 बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाउने बाहेक अरू विषयमा सहमति हुन नसकेको नेताहरूले बताएका छन्। भोलि बिहानको बैठकले नै 9 गते पार्टी एकता सम्भव रहेको वा नरहेको विषय टुंग्याउने पनि एमाले निकट स्रोतले जनाएको छ। सिन्धुपाल्चोकको सुकुटेबाट फर्किएका प्रचण्ड ओलीलाई भेट्न बिहान सिधै बालुवाटार पुग्नु भएको थियो। दुई दलबीचको एकताको मोडालिटी तय गर्न बनेको दुईवटा कार्यदलले शीर्ष नेतालाई बुझाएको प्रतिवेदनमाथि दुई अध्यक्षले छलफल गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो। एमाले नेता माधव कुमार नेपालको संयोजकत्वमा रहेको प्रतिवेदन मस्यौदा कार्यदल र माओवादी नेता रामबहादुर थापाको संयोजकत्वमा रहेको संगठन तथा विधान मस्यौदा समितिले आआफ्ना प्रतिवेदन शीर्ष नेतालाई यसअघि नै बुझाए पनि त्यसबारेमा शीर्ष नेताबीच छलफल भएको थिएन।
यस्तै माओवादी केन्द्रसँगको पार्टी एकताका विषयमा छलफल गर्न अहिले एमाले स्थायी समितिको बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा 2.5 घण्टादेखि चलिरहेको बैठकमा माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रियामा मिल्न बाँकी विषयमा छलफल भइरहेको नेताहरूले जनाएका छन्। बैठकमा पार्टी एकता सम्बन्धी दुईवटा कार्यदलले बुझाएको प्रतिवेदनमाथि सदस्यहरूले आआफ्ना धारणा राखिरहेका छन्। पछिल्लो समय माओवादी केन्द्रले केन्द्रीय समितिमा बराबरी हैसियत नभएसम्म पार्टी एकता नगर्ने अडान लिएपछि एकताको कुरा अड्किएको छ। नयाँ दलको चुनाव चिन्ह के राख्ने, विधानमा जनयुद्ध शब्द उल्लेख गर्ने नगर्ने लगायतका विषयमा दुई पार्टीबीच कुरा मिल्न बाँकी छ।
यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई निष्कर्षमा पुर्याउने जिम्मेवारी पूरा गर्न आफू लागि परेको बताउनु भएको छ। अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको शैक्षिक कार्यशालाको आज काठमाडौँमा उद्घाटन गर्दै उहाँले पार्टी एकीकरणका विषयमा तयार भएका प्रतिवेदनलाई अध्ययन गरेर भोलिसम्म आफूले महत्वपूर्ण निर्णय लिने जानकारी दिनुभयो।
परराष्ट्र मन्त्री प्रदीप गेवालीले आफ्नो चीन भ्रमणमा बुढी गण्डकी परियोजनाबारे कुनै छलफल नै नहुने बताउनु भएको छ। चीनका विदेश मन्त्री वाङ चीको निमन्त्रणामा बेजिङ जान लागेका परराष्ट्र मन्त्री गेवालीले देउबा सरकारले गरेका निर्णय के गर्ने भन्ने विषय टुङ्गो नलागेकोले आफ्नो भ्रमणका बारेमा बुढी गण्डकी परियोजनाबारे कुनै छलफल नहुने जानकारी दिनुभयो। चीन जानु अघि परराष्ट्र मन्त्रालयमा भएको कार्यक्रममा मन्त्री गेवालीले तातोपानी नाका खुलाउने विषयमा भने कुरा हुने र छिट्टै नै प्रगति हुने विश्वास व्यक्त गर्नुभयो।
यो नाकाको महत्वको बारेमा उहाँहरूसँग धेरैचोटि कुराकानी गरेका छौँ र म आशावादी छु त्यो पहाड़ खलबलिएको कारणले त्यहाँ तल चाहिँ स्थायी संरचना बनाउन भूकम्पीय दृष्टिले कति सुरक्षित हुन्छ भन्ने बारेमा उहाँहरूले लामो अध्ययन गर्नुभयो र अहिले चाहिँ त्यसमा केही प्रगति भएको छ। मलाई विश्वास छ निकट भविष्यमै त्यस सम्बन्धमा एउटा प्रगति हुनेछ र पूर्ववत नेपाल चीन सम्बन्धको मित्रताको एउटा प्रतीकको रूपमा अरणीको राजमार्ग र त्यो बाटो हुँदै चीनसँगको व्यापारलाई चाहिँ हामीले रिज्युम गर्न सक्नेछौँ। बुढी गण्डकी अहिले हाम्रो योजनामा छैन, छलफलको त्यो एजेण्डामा छैन। हामी अहिले पूर्ववर्ती सरकारले गरेका कतिपय निर्णयहरूको अध्ययन गरिरहेका छौँ, अध्ययनपछि हामीले उपयुक्त समयमा निष्कर्ष निकाल्छौँ।
यस्तै नेपालको बिजुली चीन निर्यात र चीनको बिजुली नेपाल आयातको लागि अन्तर्देशीय प्रसारण लाइन निर्माणको बारेमा चिनिया समकक्षीसँग आफूले कुरा राख्ने परराष्ट्र मन्त्री गेवालीले जानकारी दिनुभयो। चिलिमे रसुवागढी केरूङ र कोराला नाका हुँदै प्रसारण लाइन विस्तार गर्न सकिने प्रारम्भिक सम्भावना देखिएको र थप ठाउँको बारेमा पनि अध्ययन हुने उहाँको भनाइ छ।
ट्रान्जिट र ट्रान्सपोर्ट ट्रिटीको प्रोटोकलको ड्राफ्ट हामीले तयार गरेर गएको अगस्त महिनामा 2017 अगस्तमा हामीले चिनिया पक्षलाई हस्तान्तरण गरेका छौँ। उहाँहरूले त्यसको अध्ययन गरिरहनु भएको छ र उताबाट प्रतिक्रिया आउने बित्तिकै मलाई लाग्छ त्यो चाहिँ कार्यान्वयनको चरणमा, मतलब हस्ताक्षरको चरण हुँदै कार्यान्वयनको चरणमा जान्छ। क्रस बोर्डर ट्रान्समिसनको लागि हामीले केही ठाउँहरू पहिल्याएका छौँ। प्रारम्भिक अध्ययनले चिलिमे रसुवागढी केरूङ एउटा पोइन्ट हो, त्यस्तै गरी कोराला पनि सम्भाव्य एउटा ठाउँको रूपमा हामीले हेरेका छौँ र अरू केही ठाउँहरू हामीले प्रारम्भिक अध्ययनबाट सम्भाव्यता देखेका छौँ। त्यस सम्बन्धमा आवश्यक तयारीहरू ऊर्जा मन्त्रालय, विद्युत प्राधिकरण लगायतका संस्थाहरूले गरिरहेका छन्।
यस्तै विगतमा भएका सम्झौता कार्यान्वयनका लागि चीनले चासो देखाएको तर नेपालले नै त्यस्ता खालका परियोजना छनौट गर्न नसकेको भन्दै मन्त्री गेवालीले चीनको प्राथमिकता पुराना सम्झौता कार्यान्वयन र नयाँ सम्झौता गर्नमा नै रहेको बताउनुभयो। भूकम्पपछिको पुननिर्माणका लागि चीनले दिने भनेको 3 बिलियन चिनिया युआन मध्ये 2 बिलियन युआन बराबरको सम्झौता भइसकेको र 1 बिलियन यसै वर्षभित्र सम्झौता हुने पनि उहाँले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री गेवालीले आफ्नो भ्रमणका क्रममा चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे पनि छलफल हुने जानकारी दिनुभयो।
दुई नम्बर प्रदेशले महिला शिक्षा बढ़ाउनका लागि मुख्यमन्त्री बेटी बचाओ बेटी पढ़ाओ अभियान शुरू गर्ने भएको छ। यो अभियान अन्तर्गत छोरी जन्मने बित्तिकै बीमा कम्पनीसँग साझेदारी गरी छोरीहरूको शिक्षा बीमाको नीति ल्याउने घोषणा दुई नम्बर प्रदेश सरकारले गरेको छ। प्रदेश दुईको संसदले आज पारित गरेको नीति तथा कार्यक्रम लिंग पहिचान गरी भ्रूण हत्या गर्नेलाई कड़ा कार्यवाही गर्न कानून बनाउने उल्लेख छ। यस्तै महिलामाथि हुने हिंसा रोक्न कड़ा कानून बनाउने र लक्षित कार्यक्रमहरू गर्ने र कार्यक्रमहरूको नजिकबाट निगरानी गर्न महिला सुरक्षा डेस्क खड़ा गर्ने नीति छ। दुई नम्बर प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई जोड़ दिएको छ। आज दिउँसो बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। नीति तथा कार्यक्रममा नेपाली कांग्रेसले भने असहमति जनाएको थियो।
यस्तै चार नम्बर प्रदेश सरकारले यो वर्षलाई कानून तर्जुमा तथा तथ्याङ्क वर्ष र आउँदो वर्षलाई प्रादेशिक संरचना निर्माण वर्षका रूपमा मनाउने भएको छ। चार नम्बर प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशसभा बैठकमा आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पर्यटन, ऊर्जा, कृषि र उद्योगलाई प्राथमिकतामा राखिएको छ। नीति तथा कार्यक्रममा कोराला पोखरा सड़क निर्माणलाई जोड़ दिइएको छ भने मर्स्याङदी र काली गण्डकी करिडोरलाई आर्थिक करिडोरका रूपमा विकास गर्ने उल्लेख छ। हेलो मुख्यमन्त्री कार्यक्रम थाल्ने, प्रादेशिक आयोजनाको पहिचान गर्ने, देश विदेशका नागरिकलाई लगानीका लागि आह्वान गर्ने, सहकारीलाई लगानीका लागि वातावरण बनाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरू गरिसकेको आरोप लगाउनु भएको छ। चितवनको भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले सरकारले मनोमानी ढंगले काम गरिरहेको आरोप लगाउनु भएको हो। वर्तमान सरकारले वास्तविक समृद्धिको नभए अधिनायकवादको विकास गर्न लागेको कटाक्ष पनि देउवाले गर्नुभयो। मधुमासको समयदेखि नै सरकारले मुख्य विपक्षीसँग कुनै किसिमको सरसल्लाह नगरी आफ्नै तरिकाले काम गरिरहेको गुनासो उहाँले गर्नुभयो। यसैबीच देउवाले चुनावमा अन्तर्घात गर्ने नेता कार्यकर्तालाई कड़ा कार्यवाही गर्ने पनि बताउनु भएको छ।
यसैबीच नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ। चैत 9 गतेदेखि शुरू भएको बैठक नेता खुमबहादुर खड्काको निधनपछि अनिश्चितकालका लागि स्थगित भएको थियो। वैशाख 7 गते बिहान 11 बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक फेरि शुरू हुने पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा फोन नम्बर 0557-412-595
हिजो आज नेपालीको विदेश जानी बानी कोही जान्छन् जानी जानी कोही जान्छन् जानी कति लाग्छ खर्च बर्च कमै कति हुन्छ ओभर टाइम बिदानी अरू के दिन्छ काम के हो बसै कहाँ हो के हुन् सुविधा सबै कुरा प्रष्ट हुनु नराखी दुविधा विदेश जाँदा बुझेर जानु धोका ठाकर कसैले नखानु धोका ठाकर कसैले नखानु
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ गर्नुपर्ने काम कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला यसमा अरूको भर पर्नुहुन्न नत्र विदेशमा दुःख पाइन्छ
यो त बढाउनु पर्छ नि भाइ
यो लाउडे बन्ला र झ्याङ पाला भनेको सोल्जा त उते चिल्लै म यता रित्ते
तपाईँ लन्डन नटेकि नछोड्ने हुनुभयो नि त
त्यो भन्दा अरू सपना पनि त देखे छैन
आकेमेसिक बुढा उनले सक्यो
पिङ्कु म तिमीलाई जसरी पनि आफ्नो बनाएर छोड्छु
नारीको शरीर किन्नुमा र उसको माया किन्नुमा धेरै फरक छ
म भन्दिनँ तिमी र म सँगै हुनुपर्छ भनेर त्याग पनि माया हो
नेपाल अधिराज्य गरी वैशाख 14 प्रदर्शन हुँदैछ ह्याप्पी डेज
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ यतिन्जेल हामीले पार्टी एकताबारे एमाले र माओवादी अध्यक्षबीच छलफल एमाले स्थायी कमिटिको बैठक बालुवाटारमा अझै चल्दै परराष्ट्र मन्त्री प्रदीप गेवाली आज चीन जाँदै दुई नम्बर प्रदेशले मुख्यमन्त्री बेटी बचाओ बेटी पढाओ अभियान शुरू गर्ने लगायतका खबर प्रस्तुत
गर्यौं स्थानीय तहको चुनाव भएको एक वर्ष पुग्नै लागेको छ अझै पनि स्थानीय तहमा कर्मचारी हुँदा नागरिकले निकै शास्ति भोग्नु परेको छ बैतडीका आधाभन्दा बढी वाडा अहिले पनि वाडा सचिव विहीन छन् जसले गर्दा सानो कामका लागि पनि स्थानीय बासिन्दा अझै सदरमुकामसम्मै धाउनुपर्ने बाध्यता छ बैतडीबाट इन्द्र सडा खड्काको रिपोर्ट
प्रमुख समस्या के हो भने स्थानीय तहमै हामीले जुन काम गर्नुपर्ने त्यसको लागि फेरि पनि जिल्ला धाउनुपर्ने स्थिति रहेको छ सामान्य कामहरूको लागि पनि खाता खोल्नेदेखि लिएर बैङ्कको ठूलो टटकारो समस्या रहेको छ त्यहाँ खाता खोल्नको लागि एकजनाले एउटा योजना प्राप्त गरेको छ भने त्यो योजनाको प्रक्रिया पूरा गर्नको लागि उसले जति पटक सदरमुकाम धाउनु परेको छ त्यो एकदमै दुःखको कुरा छ स्थानीय तहमा काम हुँदैछ उतैबाट सबै कुरा पाइनेछ नाम उताको छ काम यता भइरहेको छ
बैतडीको पञ्चेश्वर गाउँपालिका 3 षष्ठी वल्लभ तिवारी 4 नगरपालिका र 6 गाउँपालिका गरी 10 स्थानीय तह रहेको बैतडीमा कर्मचारी नहुँदा सबैतिर यस्तै समस्या भएको छ गाउँ गाउँमा सिंहदरबारका नारा सुनिएपछि झनै समस्या खेप्नु परेको बताउनुहुन्छ स्थानीय जनक साउद
एकदम समस्या छ कर्मचारीहरूको कार्यालयमा नबसिदिने अनि कहाँ गएका छन् कुन ठाउँमा छन् कुनै सूचना नै हुँदैन सेवाग्राहीहरूलाई त्यस्तो एकदमै मर्कामा परेका छन् जुन काम हाम्रो वडापालिकामा गाउँपालिकामा हुनुपर्ने हो त्यही कामको लागि हामी सदरमुकाम धाउनुपर्ने अवस्था छ घर घरमा सिंहदरबार भन्दै यो त खालि कागजमा र मुखमा त नेताहरू भन्ने रहेछन् बोल्ने जनतालाई ढाल्ने कुरा रहेछ वास्तविक रहेनछ भन्ने कुरा उनीहरूले महसुस गर्न लागेका छन्
10 गाउँपालिकामा रहेका 42 सचिव विहीन छन् 6 ओडा रहेको पञ्चेश्वरमा 3 ओडामा मात्रै सचिव रहेको र उनीहरू पनि सदरमुख काममै बस्ने गरेकोले समस्या भएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्द बताउनुहुन्छ
कर्मचारीहरू माथिबाट समायोजन पनि नगरेर भर्ना पनि गर्न नदिनु एउटा समस्या छ 6 3 मात्रै सचिव भएको र 3 सचिव मध्ये पनि मतलब यो सदरमुखाममा आएर बसिरहेको छ र अधिकांश कर्मचारीहरू बैङ्कको सुविधा छैन अनि नेटको सुविधा छैन भन्दा सदरमुकाममा आएर बस्ने गरेको हुँदा यो एकदम साह्रै जनताहरूलाई साह्रै समस्या छ, मार्गमा पनि आएको सबैजनालाई समस्या परेको छ। यो समस्या समाधानको लागि समुदाय निकायमा
सबैभन्दा दुर्गम मानिएको सिगास गाउँपालिकामा पनि समस्या उस्तै छ। 9 ओडा मध्ये 7 ओडामा सचिव छैनन्। भएका सचिव पनि सरुवा भइसकेपछि समस्या आएको गाउँपालिकाका अध्यक्ष हरिश सिंह धामी बताउनुहुन्छ।
योजनाहरूलाई बैठक जानु पर्ने, खाता खोल्नु पर्ने, दृष्टि हाल्नु पर्ने लगायतका योजनाको भुक्तानी दिनुपर्ने अवस्था भएको एउटा समस्या त हामी कहाँ छँदै छ। अन्य समस्या प्रशासन हेर्ने, योजना हेर्ने, स्टोर हेर्ने लगायतका विभिन्न फाटहरूमा हामीसँग कर्मचारी छैन। हिजोका दिनमा तत्कालीन साथीका गाविसमा रहेका सचिवहरू पनि सबै आफ्नो आफ्नो स्थानीय ठाउँतिर आफ्नो लोकल ठाउँतिर सरुवा भइसकेको हुनाले हामी त्यहाँ मौजुदा कर्मचारीको संख्या एकदम न्यून छ र दुईटा मात्रै वडामा सचिव छन् र बाँकी हामीले योगा साथीका गाउँपालिका गाउँ विकास समितिका सहायक प्राप्ति जिम्मा दिएका छौँ। पञ्चायत अधिकारीको जिम्मा पनि एउटा हामीले कार्यपालिकाको बोर्डबाट निर्णय गरेर उनलाई जिम्मा दिएका छौँ र काम चलाइरहेको अवस्था हो।
शिवनाथ गाउँपालिकामा पनि समस्या यस्तै छ। गाउँपालिकाका अध्यक्ष कर्ण सिंह साउद
एकदम गाह्रो भएको छ। हामी चाहिँ अहिले नयाँ कुसुम व्यवस्थामा आर्थिक समृद्धि प्रशासनको कुरा गरिरहेको होइन, अब त्यहाँ सामान्य किसिमले हामी जनतालाई डे टु डे हुने सेवा पनि हामी अहिले प्रभावित भएको अवस्था छ। त्यसले यहाँ सेवाग्राहीलाई मात्रै होइन, हामी पदाधिकारीलाई पनि जनगुनासो आएर हामीलाई पनि समेत शास्ति भएको अवस्था छ।
बैतडीमा सचिव लगायत अन्य प्राविधिक कर्मचारीको समस्या पनि उस्तै छ, जसले गर्दा विकास निर्माणका कामदेखि लिएर प्रशासनका काम समेत ठप्प बनेका छन्। जिल्लामा रहेका सरकारी कार्यालय पनि स्थानीय तहमा समाहित भइसकेको बेला स्थानीय तहमै कर्मचारी नहुँदा सेवाग्राही झनै मारमा परेका छन्।
रिपोर्टपछि अब खबरकै सिलसिला। विदेशका जेलमा रहेका नेपाली कामदारले राज्यको तर्फबाट निशुल्क कानूनी सहायता पाउने भएका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले विदेशस्थित जेलमा रहेका नेपाली कामदारको प्रतिरक्षाका लागि कानूनी सेवा प्रदान गर्ने जानकारी दिनुभयो।
कतिपय निर्दोष व्यक्तिहरू पनि जेल यातना भोग्न विवश बनिरहेका छन्। यस्ता व्यक्तिहरूको कानूनी प्रतिरक्षाको लागि राज्यको तर्फबाट सहयोग गर्न जरूरी छ। राज्य उनीहरूको संरक्षकको भूमिका निर्वाह गर्नु सक्दछ, राज्यले तत्प्रकारको भूमिका निर्वाह गर्नु पर्दछ भन्ने कुरालाई हामीले महसुस गरेर विदेशका जेलहरूमा रहेका नेपाली श्रमिकहरूको कानूनी प्रतिरक्षाको व्यवस्था मिलाउने गरी कानूनी सेवा प्रदान गर्ने गरी आज हामी निर्णय गरेका छौं।
मन्त्रालयका अनुसार कतार, साउदी अरब, यूएई लगायतका खाड़ीका देशहरू मलेसियाका विभिन्न जेलहरूमा झण्डै 500 नेपाली जेल सजाय भोगिरहेका छन्। गन्तव्य देशमा नेपाली कामदारलाई सजिलोका लागि स्थानीय नागरिक नै कर्मचारीका रूपमा नियुक्त गरिने पनि मन्त्री विष्टले जानकारी दिनुभयो।
विज्ञताको अभावले, भाषाको अभावले ठिक ढंगले संयोजन हुन सकिरहेको छैन। यस्तो अवस्थामा गन्तव्य मुलुकमा त्यही देशको नागरिक र त्यहाँको भाषा समेत जानेको व्यक्तिलाई निश्चित योग्यता र निश्चित टिआरको आधारमा त्यो कामलाई संयोजन गर्ने गरी जनशक्तिको व्यवस्थापन गर्ने गरी हामीले निर्णय गरेका छौं।
विज्ञताको अभावमा नेपाली कामदारले शर्त बमोजिम तलब सुविधा नपाउने गरेका छन्। त्यस्तै उनीहरूलाई रोजगारदाताले गैर कानूनी तरिकाले काममा समेत लगाउने गरेका छन्। श्रम, अर्थ, परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार प्रवर्धन बोर्डको प्रतिनिधि रहने समितिले एक हप्तामा विधि टुंगो लगाएपछि प्रक्रिया अगाडि बढ़ाइनेछ। यस्तै वैदेशिक रोजगार प्रवर्धन बोर्डबाट पीड़ित कामदार र तिनका परिवारलाई दिइँदै आएको सेवा सुविधा स्थानीय तहबाटै दिइने भएको छ। मन्त्री विष्ट र बोर्डका प्रतिनिधिको बैठकले प्रदेशमा र आवश्यकता अनुसार स्थानीय तहबाट क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो।
श्रमिकका परिवारहरूलाई सेवा स्थानीय तहबाट उपलब्ध गराउने गरी त्यसको व्यवस्था मिलाउनको लागि श्रम मन्त्रालयका सचिवजीको नेतृत्वमा अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालय, वैदेशिक रोजगार व्यवसायी संघ र प्रवर्धन बोर्डको प्रतिनिधि रहने गरी एक महिना समय दिएर यो कामलाई व्यवस्थित गर्नको लागि निर्णय गरेका छौं। यसपछि परिवारले प्राप्त गर्ने सेवा सुविधा सम्बन्धित प्रदेशबाट र अझ यसलाई अझ सरल र सहजीकरण गर्दै स्थानीय तहबाट समेत पनि उपलब्ध गराउने व्यवस्था मिलाउनको लागि प्रक्रिया अगाडि बढाइएको छ। यो प्रकारको सुविधालाई हामीले सबैबाट प्राप्त गर्ने गरी आगामी दिनमा व्यवस्था गर्नेछौँ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको आज बसेको बैठकले प्रति लिटर पेट्रोलमा एक रुपियाँ र डिजल तथा मटितेलमा दुई रुपियाँ बढाउने निर्णय गरेको हो। नयाँ मूल्य अनुसार अब पेट्रोल प्रति लिटर 106 र डिजल तथा मटितेल 87 रुपियाँ प्रति लिटर पुगेको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईको विदेश जाने चाहना अब टेक्सस एजुकेशन एकाडेमीले पूरा गर्छ। जापानको जुनसुकै सिटीमा अध्ययन गर्दै काम गर्ने अवसर अब नछुटाउनुहोस्।
हाम्रा विशेषताहरू
पार्ट टाइम जब सपोर्ट,
भिसा नलागे पैसा नलाग्ने,
ग्याप कुनै चिन्ता छैन। प्लस टू ब्याचलर वा मास्टर्स गरेकाले छिट्टै सम्पर्क गर्नुहोला।
सम्पर्क टेक्सास एजुकेशन एकाडेमी प्राइभेट लिमिटेड, कालीमाटी चोक काठमाडौँ। फोन नम्बर 4270710 4270710।
अक्टोबर 2018 इन्टेकका लागि भाषा कक्षाहरू, सेमिनार र इन्टरभ्यूका साथै नेट प्रिपेरेसन कक्षा पनि सञ्चालन भइरहेको छ।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 0142-9961 र 62, वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर,
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। जबरजस्ती करौनी गरेको अभियोगमा ललितपुरको बागमती गाउँपालिका दुईका शेखर लामिछाने पक्राउ परेका छन्। बागमती गाउँपालिकाकै बासुने जंगलमा घाँस काट्न गएकी 21 वर्षीय महिलालाई लामिछानेले जबरजस्ती करौनी गरेको प्रहरीले जनाएको छ।
सुनसरी प्रहरीले ठगीको आरोपमा एकजनालाई पक्राउ गरेको छ। सुनसरी गढी गाउँपालिका दुईका मुस्ताक मियालाई सर्वसाधारणबाट जबरजस्ती रकम असुलेको अभियोगमा प्रहरीले आज पक्राउ गरेको हो। मियाले गढी गाउँपालिकाको दुईमा बन्न लागेको इन्द्रावास बस्ती कार्यक्रम अन्तर्गत घर बनाउने भन्दै 42 जनासँग प्रति परिवार 5,000 का दरले 2,10,000 रुपियाँ असुल गरेको आरोप प्रहरीले लगाएको छ।
ट्याङ्कर चालकलाई कुटेको विरोधमा ढुवानी व्यवसायीले आज वीरगंज नाकाबाट पेट्रोलियम पदार्थको ढुवानी गरेका छैनन्। वीरगंज भन्सार नजिक इनरुवा प्रहरी चौकीबाट खटिएका प्रहरीले बिना कारण ट्याङ्कर चालकलाई कुटपिट गरेको आरोप लगाउँदै ढुवानी व्यवसायीले आज पेट्रोलियम पदार्थ ढुवानी बन्द गरेका हुन्। प्रहरीले भने जथाभावी पार्किङ गर्न खोज्ने चालकसँग सामान्य विवाद मात्रै भएको जनाएको छ। ढुवानी व्यवसायीसँग वार्ता गरेर पेट्रोलियम पदार्थको ढुवानी फेरि शुरू गर्ने प्रयास भइरहेको स्थानीय प्रशासनले जनाएको छ।
रुकुम पश्चिमको 8 बिस्कोट नगरपालिका गिजागार लघु जलविद्युत आयोजनाको उद्घाटन गरिएको छ। 45 किलोवाट क्षमताको गिजागार लघु जलविद्युत आयोजनाको आज पूर्व गृहमन्त्री तथा ऊर्जा मन्त्री जनार्दन शर्मा प्रभाकरले उद्घाटन गर्नुभएको हो।
2074 सालमा अहिलेसम्मकै धेरै पर्यटक नेपाल घुम्न आएका छन्। 2074 सालमा 10 लाख पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ। पर्यटन बोर्डको विवरण अनुसार 74 अर्थात् सन् 2017 10 लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आएका थिए। सरकारले सन् 1998 भिजिट नेपालका रूपमा आयोजना गरेर 10 लाख पर्यटक भित्राउने लक्ष्य लिए पनि अहिलेसम्म त्यो पूरा भएको थिएन।
शेयर बजार परिसूचक नेप्से आज 17 अंकले बढ़ेको छ। कारोबारमा आएका सबैजसो कम्पनीको शेयर मूल्य उकालो लागेपछि नेप्से आज 17.42 अंकले बढ़ेर 1297.57 बिन्दुमा पुगेको हो। आज 167 कम्पनीका 11,78,000 कित्ता शेयर किनबेच भएका छन्। शुरूमा आजको माता तीर्थ औंसीका विषयमा उज्यालोको फेसबुक र ट्विटरमा आएका केही प्रतिक्रिया।
निलम कुँवरले फेसबुकमा लेख्नु भएको छ, सामाजिक सञ्जालमा आमाको गीत गाएर फोटो सजाउनु भन्दा व्यवहारमा आफ्नो आमाको सेवा गरौं, देखावटी होइन, व्यवहारमा आमालाई माया गरेर देखाउ।
यमुना अरियाल काफ्रेले फेसबुकमा र दिनेश वशिष्ठ भट्टराईले ट्विटरमा लेखेका कुरा मिल्दा जुल्दा छन्। उहाँहरू लेख्नुहुन्छ, एक स्तन टोकी अर्को स्तनमा लात खाँदादेखि सन्तानले घरबाट लात हानी वृद्ध आश्रममा पुर्याउँदासम्म हाँसी हाँसी सन्तानकै भलो चिताउने भगवान हुन् आमा। आज सामाजिक सञ्जालका भित्तामा खुले आम मुस्कुराएका आमाहरू भोलि बन्द कोठाको चार भित्ता पछाडि रुन नपरोस्, शुभकामना।
बित्यो ओलीको दुई महिना, सपना कार्यान्वयनको जग बसाल्ने कहिले शीर्षकको खबर उज्यालो अनलाइनमा पढेर अनिल थापा फेसबुकमा लेख्नुहुन्छ, यो नै हो हाम्रो मूर्खता। आज रोपेर भोलि नै फल खोज्ने, सबै कुराको समय हुन्छ नि। 2.5 करोड नागरिकको मन जित्ने सरकार निर्माण गर्ने काम हो, त्यसैले केही समय कुर्नै पर्छ।
अर्जुन प्रसाद बेलवासेले उज्यालोको फेसबुक पेजमा लेख्नु भएको छ, बेरोजू र विदेशी ऋणले जन्मदै 25,000 ऋण प्रति व्यक्ति रे। अब यो देशमा निम्न स्तरको व्यक्ति नजन्मिएको राम्रो, ठूला बड़ाका छोराछोरी धनी नै भइहाल्छन्, मार पर्ने गरीब दुखीलाई मात्रै हो।
अनि शैलेन्द्र खत्री भन्नुहुन्छ, कर्णाली प्रदेशले अहिले पर्यटन वर्ष मनाउनु स्वागत योग्य छ, तर पर्यटन वर्षको बहानामा कतै बागमती र फेवाताल जस्तै राराताल पनि दुर्गन्धित हुने त होइन। रारातालको 100 मिटर वरपर कुनै पनि वस्तु लिन र फाल्न निषेध गरेमा पछि आउने पीढ़ीले अहिलेको प्राकृतिक सुन्दरताले भरिएको रारा हेर्न पाउने थिए।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र सञ्जिता देवकोटा। नेपाल दर्पणमा अब एउटा विदेशको खबर। इरानी राष्ट्रपति हसन रुहानीले अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणबाट वाशिङटनको आतंककारीसँग प्रत्यक्ष सम्बन्ध रहेको प्रमाणित भएको आरोप लगाउनु भएको छ। सिरियामाथि रासायनिक हमलाको आरोप लगाउँदै गरेको हवाई हमलाको अमेरिकाले अन्तर्राष्ट्रिय जगतलाई चित्त बुझ्दो जवाफ दिन नसकेको भन्दै रुहानीले आतंकवादीसँग उसको सम्बन्ध भएको आरोप लगाउनु भएको हो। इरानी राष्ट्रपति रुहानीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आज टेलिफोन वार्ता गर्दै अन्तर्राष्ट्रिय कानून विपरीत अमेरिकाले सिरियामा गरेको आक्रमणको कसरी जवाफ दिने भनी सल्लाह गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। त्यसक्रममा रूसी राष्ट्रपति पुटिनले पश्चिमा राष्ट्रले सिरियामा थप हवाई आक्रमण गरेमा अन्तर्राष्ट्रिय सम्बन्धमा नै उथलपुथल हुने चेतावनी दिनुभएको अन्तर्राष्ट्रिय माध्यमले जनाएका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। 5 उदयपुर गोल्ड कप फुटबल प्रतियोगिता वैशाख 22 गतेदेखि शुरू हुने भएको छ। मूल आयोजक समितिले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा 10 टोली सहभागी हुने जनाएको छ। प्रतियोगितामा ए डिभिजनका राष्ट्रिय टीमहरू थ्री स्टार, नेपाल आर्मी, नेपाल पुलिस, संकटा, मनाङ मर्स्याङदी, झापा 11, मोरङ 11, सुनसरी 11, रूपन्देही 11 र घरेलु टोली उदयपुर 11 सहभागिता रहनेछ। प्रतियोगिताको उपाधि विजेताले पाउने पुरस्कार पनि तेब्बरले बढेर 5,00,000 पुर्याइएको छ। यसैगरी उपविजेता टोलीले नगद 3,00,000 रूपियाँ पुरस्कार पाउनेछ।
बाँके ब्लास्टरले नेपालगंज कप क्रिकेट प्रतियोगितामा विजयी शुरूआत गरेको छ। कोहलपुरमा भएको खेलमा पाल्पा योद्धाजलाई 6 विकेटले हराउँदै बाँकेले प्रतियोगितामा विजयी शुरूआत गरेको हो। जितका लागि पाएको 154 रनको लक्ष्य बाँके ब्लास्टरले 18.2 ओभरमा 4 विकेट गुमाएर भेटायो। आजदेखि शुरू भएको प्रतियोगितामा 6 टोली सहभागी छन्। प्रतियोगिताको उपाधि विजेताले 1,10,000 र उपविजेताले 50,000 रुपियाँ नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।
र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले कोलकाता नाइट राइडर्स र दिल्ली डेयर डेभिल्स बीच खेल भइरहेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले ताजा अवस्थामा 2 ओभर 4 बलमा 1 विकेटको क्षतिमा 7 रन बनाएको छ। आईपीएलको यो सिजनमा समान 3 खेल खेलेका दिल्ली र कोलकाताले समान 1 खेल मात्र जितेका छन्। नेपालका सन्दीप लामिछाने आज पनि खेल्न पाएनन्। खेल खबर सँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
पार्टी एकताबारे एमाले र माओवादी अध्यक्ष बीच छलफल, एमाले स्थायी समितिको बैठक बालुवाटारमा अझै पनि चल्दै।
परराष्ट्र मन्त्री प्रदीप गेवाली आज चीन जाँदै, बुढी गण्डकी परियोजनाबारे कुनै छलफल नहुने मन्त्री गेवालीको भनाई।
दुई नम्बर प्रदेशले मुख्यमन्त्री बेटी बचाऊ बेटी पढाऊ अभियान शुरू गर्ने। चार नम्बर प्रदेश सरकारले यो वर्षलाई कानून तर्जुमा तथा तथ्याङ्क वर्षका रूपमा मनाउने।
अमेरिकाको आतंककारीसँग प्रत्यक्ष सम्बन्ध रहेको इरानको आरोप, सिरियामा गरेको सैन्य कार्यवाहीको जवाब कसरी दिने भन्ने बारेमा रूससँग छलफल।
र पाँचौं उदयपुर गोल्ड कप फुटबल प्रतियोगिता वैशाख 22 गतेदेखि शुरू हुने। इन्डियन प्रिमियर लिग आइपीएलमा दिल्ली विरूद्ध कोलकाता पहिले ब्याटिङ गर्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी अर्जुन पोखरेल र रुबिना श्रेष्ठ पनि विदा हुन्छौ। नमस्कार।